यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा भोलिबाट छलफल शुरू हुँदै नीति तथा कार्यक्रम राम्रो रहेको र त्यसको कार्यान्वयनमा जोड़ दिनुपर्ने अर्थशास्त्री एवं उद्योगी व्यवसायीहरूको सुझाव। आज थप 11 जनामा कोरोना भाइरस संक्रमणको पुष्टि। नेपालमा संक्रमितको संख्या 278 पुग्यो। कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्य कर्मीलाई सामान्य अवस्थामा जस्तै घर र डेरामा बस्ने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयको सबैमा आग्रह। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 46,61,000 नाग्यो र भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा कम्तीमा 25 आप्रवासी कामदारको मृत्यु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा भोलिबाट छलफल शुरू हुने भएको छ। आगामी आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रममाथि दलीय आधारमा यही जेठ 4, 5 र 6 गते छलफल हुने गरी तोकिएको छ। सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम राम्रो रहेको र त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा अर्थशास्त्री एवं उद्योगी व्यवसायीहरूले जोड़ दिनुभएको छ। यस सम्बन्धमा हाम्रा संवाददाता भुवन प्रसाद आचार्यले तयार पार्नुभएको एक रिपोर्ट।
सरकारले यही जेठ 2 गते संघीय संसदको बैठकबाट घोषणा गरेको नीति तथा कार्यक्रमले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको प्रभावका विरूद्ध लड्ने र जनधनको सुरक्षा र कृषि एवं रोजगार जस्ता विषयलाई उच्च प्राथमिकता दिएको छ। विभिन्न 276 बुदामा जारी भएको नीति तथा कार्यक्रमले जनस्वास्थ्यमा उच्च प्राथमिकता दिँदै कोरोनाको महामारी विरूद्ध विजय प्राप्त गर्न आगामी दिनमा थप सतर्कता, समन्वय, एकता सहित सबै नेपाली एक ढिक्का भई अघि बढ्न आह्वान समेत गरेको छ। नीति तथा कार्यक्रमले आगामी 10 वर्षमा कृषिको उत्पादकत्व दोब्बर बनाउन कृषि पूर्वाधारमा ठूलो मात्रामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ। स्वदेशमै रोजगारी सृजना गरी आत्मनिर्भर अर्थतन्त्रको विकास र राष्ट्रिय क्षमता वृद्धिको अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रमले अघि सारेको छ। आर्थिक क्रियाकलाप, कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सृजना, उत्पादनशील क्षेत्र, विकास निर्माणका कार्यलाई सुचारू गरी तीव्रता दिने प्रतिबद्धता पनि नीति तथा कार्यक्रमले जनाएको छ। नीति तथा कार्यक्रम मुलुकको अहिलेको मागलाई सम्बोधन गर्ने गरी आएको बताउनुहुन्छ योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डाक्टर जगदीश चन्द्र पोखरेल।
एकदम डिटेलमा आयो, त्यो सेक्टरको हिसाबबाट फोकस गर्नुपर्ने कुरामा त्यो ठिक छ। अहिलेको अवस्थामा हामीले आर्थिक टिकाउने पनि उत्थान गराउने पनि कृषि नै भनेका छौँ, त्यसमा धेरै फोकस गरिएको छ र कार्यान्वयन गर्ने तर भनेको स्थानीय तहका नै इकाइहरू हुन्छन् भनेर भनिएको छ। त्यो मलाई लाग्छ त्यो ठिक अप्रोच छ, रणनीतिक हिसाबबाट पनि र सेक्टरको हिसाबबाट। दुईटा सेक्टरमा रोजगारी सृजना गर्ने दुईटा क्षेत्रले भने छ, त्यसमा कृषि र साना र मझौला उद्योगहरू भनेर अहिले त्यता फोकस गरिएछ। मलाई लाग्छ यो ठिक छ।
अर्का अर्थशास्त्री केशव आचार्यले पनि नीति तथा कार्यक्रमले अहिलेको आवश्यकता, कोरोनाको उपचार, कृषि र रोजगारीको विषयलाई राम्रोसँग समेटेको बताउनुभयो।
यो नीति कार्यक्रमको प्राथमिकता रणनीतिहरू जुन देखाइएको छ समग्रमा त्यो उचित नै छ। अहिलेको अवस्थामा यो कोरोना लड्ने, स्वास्थ्य क्षेत्रलाई चाहिँ व्यापक रूपमा विस्तार गर्ने, वडा तहसम्म स्वास्थ्य सेवा पुर्याउने भन्ने कुराहरू त्यो ठिक छ। रोजगारी सृजना गर्नु चाहिँ एकदम आवश्यक कुरा हो, यो नीति तथा कार्यक्रमले सम्बोधन गरेको। कृषिको उत्पादनमा विभिन्न कुराहरू आएका छन्, त्यो ठिक छ। समग्रमा पढेर हामीले हेर्दाखेरि यथार्थको धरातलमा टिका छ।
नीति तथा कार्यक्रममा केही राम्रा पक्ष भएको भए पनि कार्यान्वयनका लागि बजेट मार्फत थप प्रस्ट्याउनु पर्नेमा जोड़ दिनुहुन्छ उद्योगपति हरिभक्त शर्मा।
नीति तथा कार्यक्रमलाई साँच्चीकै सरकारले लागू गर्न सक्यो भने यसबाट दीर्घकालमा नेपालको अर्थतन्त्रलाई राम्रै प्रभाव पर्छ, तर धेरै जसो यस्ता कार्यक्रमहरू यहाँ व्यक्त गरिएका कार्यक्रमहरू लागू हुँदै धेरै कठिन र कतिपय कुराहरू पाइन्छ, यसमा व्यक्त गरिन्छ तर लागू हुँदैन। त्यस कारणले सरकारको लागि ठुलो चुनौती भनेको यसमा लेखिएका कुराहरू कसरी लागू गर्ने, त्यसको लागि रिसोर्स कसरी दिने, बजेटको व्यवस्था गरिनुपर्छ। यो कठिन परिस्थितिलाई बाहिर निकाल्नको लागि चाहिने इमिडिएट रिलिफ मेजर्सहरू चाहिँ अहिलेको
सरकारले घोषणा गरेको नीति तथा कार्यक्रमका विषयहरू आगामी आर्थिक वर्ष 2077-78 बजेट तर्जुमाका लागि मार्ग निर्देशनका रूपमा आएका हुन्। प्रस्तुत विषयलाई बजेट मार्फत अझ विस्तृत कार्यक्रमलाई कार्यान्वयनमा जोड़ दिन सके मुलुकले झेल्नु परेको समस्याबाट अघि बढ़न सजिलो हुने देखिएको छ। भुवन प्रसाद आचार्य, रेडियो नेपाल, काठमाडौँ।
नेपाली कांग्रेस संसदीय दलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2077-78 को नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजेन्द्र वीर आलेले जानकारी दिनुभयो। बैठकले लकडाउन पछि समस्यामा परेकाहरूको जीवनयापनका लागि राहत प्याकेजको कार्यक्रम ल्याउन, विदेशमा रहेका नेपाल आउन चाहने नागरिकलाई सुरक्षा सहित नेपाल ल्याउन र लिम्पिया धुरा, लिपु लेक र कालापानी लगायत अतिक्रमित नेपाली भूमिको रक्षाका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारसँग माग गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। बैठकमा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, डाक्टर मेनेन्द्र प्रसाद रिजाल, गगन कुमार थापा, प्रदीप गिरी लगायतले समसामयिक विषयहरूमा आफ्नो धारणा राख्नु भएको थियो। पछिल्लो पटक महोत्री र काभ्रेमा थप एक एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या कुल 278 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले महोत्रीका 52 वर्षीय पुरूष र काभ्रेका 26 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यसअघि आजै कपिलवस्तु, सिराहा, बर्दिया, सर्लाही, पर्सा र चितवनमा गरी 9 जनामा संक्रमण पुष्टि भएको थियो। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल संक्रमण पुष्टि भएकाहरू मध्ये 36 जना उपचारपछि निको भई घर फर्किएका छन् भने बाँकी संक्रमितहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हालसम्म कोरोना भाइरसको संक्रमण नेपालका विभिन्न 26 जिल्लामा पुगेको छ र यसबाट कुल 224 जना पुरूष र 54 जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा 2579 जनाको पीसीआर र 2664 जनाको आरडीटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म 26,691 जनाको पीसीआर प्रविधिबाट र 65,749 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। यसै गरी देशका विभिन्न स्थानमा 16,366 जना क्वारेन्टाइनमा रहेका छन् भने 320 जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। यसैबीच मन्त्रालयले सिन्धुपाल्चोकी 29 वर्षीय महिलाको मृत्युको कारण COVID-19 को परीक्षणपछि मात्र थाहा हुने जनाएको छ। ती महिला गत वैशाख 23 गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा भर्ना भई 24 गते साधारण तरिकाले सुत्केरी भएकीमा 25 गते घर पठाएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो। घरमा गएपछि ज्वरो, श्वास प्रश्वास जस्ता समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएकी महिलाको स्वास्थ्य अवस्था थप जटिल भएपछि धुलीखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा परीक्षणमा खटिएका स्वास्थ्य कर्मीहरूलाई सामान्य अवस्थामा जस्तै आफ्नो घर तथा डेरामा बस्ने वातावरण बनाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले स्वास्थ्य कर्मीहरूले संक्रमण फैलाउन सक्ने आशंका गरी घर तथा डेरामा बस्न असहयोग हुने गरेको प्रति मन्त्रालयको ध्यान आकर्षण भएको बताउनुभयो। कोरोना संक्रमित बिरामीको उपचार तथा परीक्षणमा खट्ने सबै स्वास्थ्य कर्मीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीई उपलब्ध गराएको र सबैको नियमित स्वास्थ्य परीक्षण समेत भइरहेको हुनाले समुदाय तथा परिवारका सदस्यहरू भयभीत नहुन प्रवक्ता डाक्टर देवकोटाले आग्रह गर्नुभयो।
स्वास्थ्य कर्मीहरू COVID-19 को विषयमा अत्यन्त जानकार हुनुहुन्छ। उहाँहरू नै यो COVID-19 को रोकथाम तथा नियन्त्रणमा खटिने पहिलो पंक्तिका योद्धाहरू पनि हुनुहुन्छ। उहाँहरूलाई राम्ररी थाहा छ कि कसरी उहाँहरू संक्रमणबाट जोगिने र कसरी अरूलाई संक्रमण हुनबाट जोगाउने भनेर। यो घड़ीमा उहाँहरूको मनोबल बढाउनुपर्छ, उहाँहरूलाई सुरक्षित राख्नुपर्छ, उहाँहरूलाई सहयोग गर्नुपर्छ। यसो गर्नुको सट्टा उहाँहरूको मनोबल गिराउने काम, उहाँहरूलाई असहयोग गर्ने र घरमा पस्न नदिने लगायतका कार्यहरू अवाञ्छनीय हुन्। यसो नगरिदिनु हुन, नगराउनु हुन सम्बन्धित सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपील गर्दछ।
प्रवक्ता डाक्टर देव कोटाले दिनुभएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षणमा संलग्न सबै स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन 2077 जारी गरेको छ। यसै गरी मन्त्रालयले मानव अंग प्रत्यारोपण केन्द्रका 6 डायलोसिस मेसिनहरू कोरोना भाइरसको संक्रमितका लागि छुट्याउने निर्णय गरेको प्रवक्ता डाक्टर देव कोटाले जानकारी दिनुभयो। धुलीखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सील गरिएको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले 12/20/9 वर्षीय महिलाको कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमणलाई रोक्न उक्त गाउँ सील गरिएको हो। कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका पहिला चरणका अति आवश्यक सामग्री स्वास्थ्य सामग्री नेपाल भित्री आएको छ। चीनको होजुङ स्वास्थ्य सामग्री लिएर हिँडेका 10 तातो पानी नाका हुँदै काठमाडौँ आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले जानकारी दिनुभयो।
आज हामीले कस्टम क्लियर गरेर आज यसतर्फ मुभ भएको हो। अहिले यो एयरपोर्ट ब्यारेकमा चाहिँ करिब 265 क्युबिक मिटर सामानहरू 10 ट्रकहरूमा आएको छ। चीनबाट आएको सामग्रीहरूमा भन्सारमा चाहिँ हाम्रो क्वारेन्टिन गर्नको लागि 24 राख्नुपर्ने भएको हुनाले राखेर हिजो चाहिँ हामी कहाँ यो नेपाली साइडमा चाहिँ क्रस ओभर भएको थियो। हाम्रो टोटल अहिलेसम्म 22 गतेबाट तलमार्गबाट आउने सामानहरू ट्रकहरू चाहिँ यतातिर मुभ भएको थियो र यो 31 गतेको मितिसम्ममा 1180 क्युबिक मिटर बराबरको सामानहरू चाहिँ ट्रकहरू यसतर्फ मुभ भइसकेको हो।
ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नेपाली सेनाको 14 वाहिनीमा संकलन गरिएको छ। सरकार बीच G2G खरिद सम्झौता अनुसार चीनबाट 343 टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ। पहिलो चरणमा PPE लगायत 1180 क्युबी स्वास्थ्य सामग्री ल्याइएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो। 47.7 टन सामग्री हवाई मार्ग मार्फत ल्याइने र यसका लागि नेपाल वायु सेवा निगमको जहाज पर्सि सोमवार गुआन्जाओ जाने सेनाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बारा कलैयामा कार्यरत एकजना 29 प्रहरी जवानमा कोरोना पोजिटिभ भेटिएको छ। जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरीको रिपोर्ट पोजिटिभ भेटिएको बाराका प्रमुख जिल्लाधिकारी रूद्र प्रसाद पण्डितले जानकारी दिनुभयो। कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण एवं रोकथामका लागि गरिएको लकडाउनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै 2 यता सुनसान छ। हवाई उडान पूर्ण रूपमा ठप्प भएपछि नेपालका आन्तरिक वायु सेवा कम्पनीहरूले अहिले दैनिक करिब 12 रूपैयाँ बराबरको घाटा बिहोरिरहेका छन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
महँगो व्यवसायका रूपमा चिनिने हवाई सेवा कोरोना भाइरस संक्रमणका कारण ठप्प भएपछि दैनिक उडान भर्दै आएका जहाजहरू यतिखेर थन्किएका छन्। दैनिक 2,60,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विगत झण्डै 2 यता सुनसान छ। नेपालबाट धेरै उडान हुने खाड़ी मुलुकसँगै भारत, चीन, थाइल्याण्ड, मलेसिया लगायतका देशमा उडान बन्द भएका छन्। विश्वमै महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हाल संचालनमा रहेका नेपाल एयरलाइन्स, निजी सेवा कम्पनी र हेलिकप्टर कम्पनीहरू ठूलो आर्थिक संकटबाट गुज्रिरहेका छन्। नेपाल वायुसेवा संचालक संघका प्रवक्ता योगराज कणेल शर्मा सरकारले न्यूनतम ब्याज दरमा ऋणको व्यवस्था गरिदिए हवाई कम्पनीहरूलाई राहत मिल्ने बताउनुहुन्छ।
अपरेटिङ कस्ट प्रति महिना हेर्नुहुन्छ भने करिब 1,10,00,000 देखि 1,20,00,000 दुईटा एयरक्राफ्ट चलाउनेहरू हुन्छ। लो ब्याज दरमा लोन दिने, रिसेटलिङ गरिदिने केही राहत हुन्थ्यो, अन्यथा कम्पनीहरू डुब्ने स्थितिमा रह्यो।
विदेशी पर्यटकमा निर्भर हुँदै आएका नेपाली वायु सेवा कम्पनी आर्थिक रूपमा त्यति सबल देखिँदैनन्। हवाई सेवा अत्याधुनिक प्रविधि र उडान सुरक्षासँगै संवेदनशील र ठूलो पूँजीको आवश्यकता पर्ने व्यवसाय हो। सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमका 4 एयरबस र 8 जहाज पनि राहत सामग्री र स्वास्थ्य सामग्री ल्याउने कार्यमा बाहेक अरू बेला ठप्प नै छन्। निगमले वाइड बडी र न्यारो बडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको झण्डै 24 अर्ब रूपियाँ ऋणको किस्ता तिर्न समेत सकिरहेको छ। लकडाउन शुरू भएदेखि असार मसान्तसम्ममा निगमले झन्डै 7 अर्ब घाटा हुने अनुमान गरेको छ। निगमका अध्यक्ष सुशील घिमिरे उडान ठप्प भएको अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्ने अन्यल रहेको बताउनुहुन्छ।
सम्पूर्ण आमदानी जिरो भएको छ। फागुनदेखि किस्ता तिर्ने भन्ने किसिमले शुरू गरेका थियौँ र त्यो पनि अब हामी तिर्न सकेनौँ। लकडाउन शुरू भइसकेपछि
सुरु भएपछि त अलिकति हामीसँग क्यास फ्लो होला होइन, तर त्यो नहुन्जेलसम्म वास्तवमा अहिले चाहिँ एकदमै अन्यलकै अवस्था छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि लकडाउन सुरु भए ता करिब 4.5 अर्ब रुपियाँ घाटा भएको महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो।
वायु सेवा सञ्चालनको क्षेत्रमा 4 अर्ब रुपियाँ मासिक घाटा रहेको छ। अब हाम्रो पनि चाहिँ करिब 10 अरब 54 करोड हाम्रो चाहिँ राजस्वको अनुमान थियो चालु आर्थिक वर्षको लागि, हवाई सेवामा प्रभाव परेको थियो, करिब 4.5 अर्ब रुपियाँ हाम्रो लस देखिसकेका छ।
नेपालमा विभिन्न 10 वटा एयरलाइन्स र 10 वटा हेलिकप्टर सञ्चालक कम्पनीका 75 वटा जहाजहरू ग्राउन्डेड भएका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआइसकेकाले हवाई उडानहरू कहिलेदेखि शुरू हुन्छन् भन्ने अन्यले रहेको छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
भारतमा रेल सेवा सञ्चालन भएसँगै त्यहाँ अलपत्र परेका नेपाली स्वदेश फर्किने भन्दै सीमावर्ती नाकामा आउन थालेका छन्। मंगलबारदेखि भारतले रेल सेवा सञ्चालन गरेपछि विभिन्न शहरमा अलपत्र परेका 1200 भन्दा बढ़ी नेपालीहरू पूर्वी सीमावर्ती क्षेत्रमा आएर बसेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो। उक्त क्षेत्रमा नेपालीको संख्या थपिँदै गएको र उनीहरूलाई प्रक्रिया पुर्याएर नेपाल प्रवेश गराउने योजना रहेको झापाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाद कोइरालाले बताउनुभयो। काठमाण्डु महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालले कुनै पनि अस्पताल कर्मी कोविड 19 संक्रमित नभएको जनाएको छ। शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोविड 19 देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेम कृष्ण खड्काले हालसम्म कोही अस्पताल कर्मीमा संक्रमण नदेखिएको जानकारी दिनुभयो। उपचारका लागि शिक्षण अस्पताल पुगेकी 6 वर्षीय बालिकामा गत बिहिबार कोविड 19 पुष्टि भएको थियो। ती बालिकाको सम्पर्कमा आएका सबै स्वास्थ्य कर्मीलाई क्वारेन्टाइनमा राखिएको पनि अस्पतालले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झनामा आज नेपाल कम्युनिष्ट पार्टी नेकपाले 27 स्मृति दिवस मनाएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र आरका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनादेश बमोजिम मुलुकको मुहार बदल्न पार्टी दृढ़ संकल्पित रहेको जनाउनु भएको छ। 27 मदन आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा आज वक्तव्य जारी गरी उहाँहरूले सरकार गठनका 2 वर्ष र पार्टी एकतापछिका अवस्थाहरूको विश्लेषण गर्दै वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अथक प्रयास गरेको उल्लेख गर्नुभएको छ। विक्रम सम्मत 2050 साल जेठ 3 गते चितवनको दास ढुङ्गामा जीप दुर्घटनामा परि तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। मदन आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठिक 2 वर्ष अगाडि विक्रम सम्मत 2075 जेठ 3 गते नेपाल कम्युनिष्ट पार्टीको एकीकरण भएको थियो। स्मृति दिवसकै अवसरमा बुटवलमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर 5 का मुख्यमन्त्री शंकर पोखरेलले पछिल्लो दिनमा नेतृत्व आपसी अन्तर सम्वादतर्फ केन्द्रित हुँदा पार्टी भित्रका विवाद कम हुँदै गएको बताउनु भएको छ। मुख्यमन्त्री पोखरेलले पार्टी एकताको सफलताबारे नेता कार्यकर्ताले सधैँ सोच्नुपर्ने बताउनुभयो। मदन आश्रित स्मृति दिवस बागमती प्रदेशको राजधानी हेटौडामा पनि मनाइएको छ। हेटौडा 11 स्थित शहीद स्मारकमा अवस्थित नेताहरूको शालिगमा माल्यार्पण गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद मार्फत लोकतान्त्रिक मार्गमा डोर्याउन स्वर्गीय नेताहरू मदन भण्डारी र जीवराज आश्रितको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। पश्चिम नेपालको सीमा क्षेत्र नजिक भारतीय क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई 1.5 महिनापछि नेपाल प्रवेश गराइएको छ। कञ्चनपुरको पुनर्वास 11 ढोके बजारसँग सीमा जोडिएको नेपाल भारत सीमा नाका गौरी फाँटाबाट हिजो नेपाल प्रवेश भएकालाई पलिया क्वारेन्टाइनमा राखिएको छ। साथै 432 जना भारतीय नागरिकहरूलाई पनि नेपालबाट भारत पठाइएको छ। बाँकेको नरायणपुर गाउँपालिकामा कोरोना पुष्टि भएका 8 जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा आज 263 जनाको स्वाब संकलन गरिएको छ। हिजो कोरोना संक्रमण पुष्टि भएका 8 जना सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाले त्यहाँका 4 क्वारेन्टाइनबाट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भेरी अस्पताल नेपालगंज पठाइएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। प्रदेश नम्बर 5 सँग सिमाना जोडिएका पर्वतका स्थानीय तहले कोरोना संक्रमण फैलन सक्ने आकलन गर्दै विशेष सतर्कता अपनाउन थालेका छन्। जिल्लाको पैयू र बिहादी गाउँपालिकामा बुटवल, भैरहवा, नवलपरासीमा संक्रमण देखेपछि त्यताबाट रोग सर्न सक्ने सम्भावना रहेकाले सीमा नाकामा आवाज जावत बन्द गरिएको छ। जुम्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षाकर्मीको पीसीआर कोरोना परीक्षण गरिएको छ। जिल्लाका विभिन्न प्रहरी चौकीमा कार्यरत 17 जनाको पीसीआर र 10 जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले बताउनुभयो। कोरोना भाइरसको संक्रमणका कारण पर्यटन क्षेत्र पनि प्रभावित भएको छ। पर्यटकीय जिल्लाको रूपमा परिचित पाल्पाका पर्यटन व्यवसायहरू यसको प्रत्यक्ष मारमा परेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
कोरोना संक्रमणका कारण पर्यटन व्यवसायी मारमा परेका छन्। ठूलो लगानीमा पर्यटकलाई लक्षित गरी व्यापार व्यवसाय सञ्चालन गरेका पर्यटन व्यवसायीलाई कोरोना संक्रमणले नराम्रोसँग असर पुर्याएको हो। कोरोना भाइरसका कारण पर्यटन क्षेत्र धरापमा पर्ने अवस्थामा रहेको बताउनुहुन्छ होटल व्यवसाय संघ पाल्पाका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ।
पर्यटन क्षेत्रलाई नकारात्मक प्रभाव परेको छ। 4-5 वर्ष भित्र नै हामीले करिब 200 करोड भन्दा बढी लगानी गरेको यो क्षेत्र अहिले धरापमा पर्ने अवस्था छ।
पर्यटकको चहलपहल रहने रानीमहल दरबार, बदुबस्तान मन्दिर, श्रीनगर, पाल्पा दरबार संग्रहालय, ताल पोखरा, काउली डाँडा वन लगायत पर्यटकीय क्षेत्र अहिले सुनसान छन्। अन्य उद्योग व्यापार व्यवसायको तुलनामा पर्यटन व्यवसायमा लामो समयसम्म असर पर्ने नाटा पाल्पाका सचिव सागरमान महर्जन बताउनुहुन्छ।
प्लान गरेर घुम्न निस्किनेहरूको बाट चल्ने इन्डस्ट्री हो यो। अरू इन्डस्ट्रीहरू भन्दा यो इन्डस्ट्री उठ्नलाई चाहिँ धेरै समय लाग्ने जस्तो हामीले महसुस गरिरहेका छौँ।
हालसम्म जिल्लामा 200 करोड भन्दा बढी पर्यटककै लागि गरी लगानी थपिएको होटल व्यवसाय संघ पाल्पाले सुनाएको छ। जिल्लामा कति पर्यटक भित्रिन्छन् भन्ने एकिङ तथ्याङ्क नभए पनि पर्यटन व्यवसायलाई पर्ने समस्या समाधान गर्न छलफल भइरहेको र योजना बनाएर अगाडि बढ्ने तानसेन नगरपालिकाका मेयर अशोक कुमार साई बताउनुहुन्छ।
नगरपालिकाभित्र रहेको पर्यटक उद्यमीहरूको अहिलेको क्षतिको आकलन गर्दै आकलन गरिसकेपछि त्यसलाई सघाउनको निमित्त स्थानीय सरकारले के गर्न सक्छ त भन्ने कुराको रूपमा हामी हेरिराखेका छौँ। यसलाई चाहिँ धराशी हुन नदिनुको निमित्त स्थानीय
व्यवसायीहरू पर्यटन क्षेत्रबाटै पलायन हुने स्थिति नआउला भन्न सकिन्न। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आयल कर्पोरेशन आईओसीबाट आज प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर 5.56 रूपियाँ बढ़े पनि कोविड 19 को विषम परिस्थितिका कारण तत्काललाई मूल्य समायोजन नगरिएको निगमले जनाएको छ। कोविड 19 को जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण नेपालमा पेट्रोलियम पदार्थको खपत घटेको निगमका प्रवक्ता विनीत मणि उपाध्यायले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 46,61,000 नाघेको छ। कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या 3,09,770 पुगेको छ भने निको हुनेको संख्या करिब 17,77,000 भन्दा बढ़िरहेको छ। कोरोना भाइरस महामारीका कारण जटिल अवस्थाबाट गुज्रिरहेको अमेरिकामा मृतकको संख्या 88,603 पुगेको छ भने 14,87,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। यसै गरी बेलायतमा कोरोना भाइरसका कारण 34,666, युरोपली मुलुक इटालीमा 31,610, फ्रान्समा 27,529 र स्पेनमा 27,000 563 जनाको मृत्यु भइसकेको छ। यसैबीच गत 24 घण्टामा छिमेकी मुलुक भारतमा 3,970 जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको संख्या 85,940 पुगेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। हालसम्म भारतमा कोरोना भाइरसका कारण 2,760 जनाको मृत्यु भइसकेको छ। भारतको उत्तर प्रदेश राज्यमा दुईवटा ट्रक एक आपसमा ठोकिँदा कम्तीमा 25 जनाको मृत्यु भएको छ। उत्तर प्रदेशको औरैयामा भएको दुर्घटनामा अन्य 33 जना भन्दा बढ़ी मानिस घाइते भएका छन्। मृत्यु भएका र घाइते भएका सबै आप्रवासी मजदूर रहेको र उनीहरू कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउन पछि घर फर्किँदै थिए। यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाका बारेमा विस्तृत अध्ययन गर्न र प्रतिवेदन पेश गर्न प्रहरी उच्च अधिकारीहरूलाई निर्देशन दिनुहुँदै भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। अब मौसम। हाल देशको पूर्वी र मध्य पहाड़ी भूभागमा सामान्य बदली एवं बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशको पूर्वी लगायत मध्य तथा पश्चिमी पहाड़ी भूभागमा सामान्यदेखि आंशिक बदली भई भोलि अपरान्हपछि पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा भोलिबाट छलफल शुरू हुँदै नीति तथा कार्यक्रम राम्रो रहेको र त्यसको कार्यान्वयनमा जोड़ दिनुपर्ने अर्थशास्त्री एवं उद्योगी व्यवसायीको सुझाव। आज थप 11 जनामा कोरोना भाइरस संक्रमणको पुष्टि। नेपालमा संक्रमितको संख्या 278 पुग्यो। कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्य कर्मीलाई सामान्य अवस्थामा जस्तै घर तथा डेरामा बस्ने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयको सबैमा आग्रह। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या 46,61,000 नाघ्यो र भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा कम्तीमा 25 आप्रवासी कामदारको मृत्यु। यसका साथै राति 9 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।